शुक्ला फाटा एफएम को प्रस्तुति रेडियो कार्यक्रम जवाफदेहता बुधवार बाहेक प्रत्येक दिन 6 बजेदेखि 6:30 बजेसम्म रेडियो कार्यक्रम जवाफदेहता। नमस्कार, म विष्णु अवस्थी
अनि म सुरेन्द्र पालपाली।
जनताको सेवा गर्ने उद्देश्यले खोलिएका सरकारी एवं गैर सरकारी संस्थाको स्रोत परिचालन व्यवस्थापन एवं काम कार्यवाहीका बारेमा नागरिकहरूलाई जानकारी गराउने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम जवाफदेहितामा तपाईलाई हार्दिक स्वागत तथा अभिवादन छ। यो कार्यक्रम शुक्ला फाटा एफएममा बुधबार बाहेक प्रत्येक दिन 6 बजेदेखि 6:30 बजेसम्म सुन्न सक्नुहुन्छ। सरकारी निकाय एवं गैर सरकारी निकायलाई जनमुखी, जवाफदेही, मितव्ययी, पारदर्शी, उत्तरदायी, समावेशी, समतामूलक, सहभागितामूलक, दिगो र गुणस्तरयुक्त गराउँदै स्थानीय स्तरबाट नै जनताले आफ्नो अधिकारको प्रयोग गर्न पाउन् भन्ने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम
जवाफदेहितामा आज हामी घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरले जिल्लावासी सेवाग्राहीहरूलाई के कस्तो सेवा सुविधा दिइरहेको छ भन्ने विषयमा कुराकानी गर्दैछौ। घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरले जिल्लामा विभिन्न गतिविधिहरू गर्दै आइरहेको छ। खास गरी कञ्चनपुर जिल्लावासी सेवाग्राहीहरूलाई के कस्तो र कसरी सेवा दिइरहेको छ भन्ने विषयमा कुराकानी गर्न हामीसँग घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख हेमन्त सिंह हुनुहुन्छ। सुनौ, सहकर्मी साथी दानसिंह डङ्गोराले उहाँसँग गर्नुभएको यो कुराकानी।
सबैभन्दा पहिला हाम्रो कार्यक्रममा तपाईँलाई स्वागत छ सर।
धन्यवाद भाइलाई मेरो तर्फबाट पनि।
अहिले कञ्चनपुरमा कतिवटा घरेलु तथा साना उद्योगहरू दर्ता भइसकेको अवस्था छ?
गत वर्षको आँकडा हेर्ने हो भने हामीले 575 उद्योग दर्ता गरेको अवस्था हो र अहिलेसम्मको टोटल सबै जोड्दाखेरि 3551 उद्योग दर्ता भएको अवस्थामा छन्।
3551 जो उद्योगहरू दर्ता भएका छन् यीमध्ये कतिवटा सञ्चालनमा छन् र कतिवटा बन्द अवस्थामा छन्?
सञ्चालनमा कति र बन्द कति भन्ने यथार्थ आँकडा त हामीसँग हुन्न। हामीसँग यहाँ रहने भनेको जो उद्योग खारेज गर्नलाई आउँछन् ती व्यक्ति मात्रै हुन् र गत वर्ष चाहिँ करिब करिब अब 15-20 उद्योगहरू खारिज भएका छन्। अब हाम्रो जनशक्तिले पनि अहिले गाउँघरमा अब सबै ठाउँमा गएर कति उद्योग चालु अवस्थामा र कति खारेजी अथवा बन्द अवस्थामा भने हामीले यकिन गर्न सकेको अवस्था चाहिँ होइन यो।
जस्तै होइन, अब कुनै सेवाग्राहीले उद्योग दर्ता गर्न चाह्यो भने दर्ता गर्नको लागि प्रक्रिया कस्तो अप्नाउनुपर्छ?
घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गर्दा चाहिँ त्यस्तो विशेष जटिल प्रक्रिया केही पनि छैन भन्दा पनि हुन्छ। सामान्यतया उद्योग सञ्चालन गर्ने व्यक्तिले आफ्नो जग्गाको लालपुर्जाको प्रतिलिपि अथवा जुन ठाउँमा उसले उद्योग गर्न चाहेको हो त्यो जग्गा धनीको पूर्जाको प्रतिलिपि, आफ्नो जग्गा होइन भने त्यसँग भएको भाडा सम्झौता, नागरिकताको प्रतिलिपि, अनि स्थानीय निकायको सिफारिस, अनि आवश्यकता पर्यो भने सर्जनी मुजुल्का आवश्यकता पर्दछन्। यसको साथसाथै उद्योगको प्रकृति अनुसार हरूको जुन प्रकृतिको उद्योग छ ती निकायहरूबाट पनि यदि इजाजत लिनुपर्ने अवस्था आउँछ भने त्यो ल्याउनुपर्ने हुन्छ। जस्तो वनसित सम्बन्धित उद्योगको लागि वन कार्यालयको सहमति, त्यस्तै वातावरणसित सम्बन्धित उद्योगको लागि वातावरण मन्त्रालयको, यस्तै यस्ता प्रकृति अनुसारको सिफारिस हामीले माग्नु पर्दछ।
उद्योगहरूको पनि वर्गीकरण गरिएको छ?
उद्योगहरूको वर्गीकरण चाहिँ पुँजीको आधारमा भन्दा घरेलु तथा साना घरेलु उद्योग, साना उद्योग, मझौला उद्योग, ठुला उद्योग छन्। यही प्रकारले विभिन्न कार्य प्रतिकृतिको आधारमा पनि वर्गीकरण गरिएको छ।
कस्तो खालका उद्योग घरेलु तथा साना उद्योगमा पर्दछन्?
हामी खास गरी स्थानीय स्तरमा त्यहाँ पाइने कच्चा पदार्थबाट सञ्चालन हुने, स्थानीय स्तरको जनशक्तिले सञ्चालन रहने, हाम्रो त्यसलाई चालु गर्दाखेरि आवश्यक पर्ने सिप शर्म स्थानीय बजारमा उपलब्ध हुने, स्थानीय ठाउँमा खपत रहने खालको प्रकृतिको उद्योगलाई हामी घरेलु उद्योग भन्दछौँ। र हाम्रो त्यसमा पुँजी उद्योगमा लागेको पुँजीको 3 करोडसम्मको पुँजी भएको उद्योगलाई चाहिँ हामीले यस कार्यालय मार्फत दर्ता गरी सेवा प्रदान गरेका छौँ।
जस्तै होइन, गाउँघरमा अब साबुन बनाउने उद्योग, त्यस्तै पाटको तपरी बनाउने उद्योग भनौँ, यस्ता यस्ता खालका उद्योग कुनै सेवाग्राहीले सञ्चालन गर्न चाह्यो भने त्यसमा चाहिँ सरकारको तर्फबाट के सहयोग हुन्छ?
सरकारको तर्फबाट सहयोग भन्दा एउटा त अब उहाँहरू सुरुवातमै अब हामी कहाँ दर्ताको प्रोसेसको लागि आउनुहुन्छ, हामी आफूले सक्दो उहाँहरूलाई अब दिने सेवाहरू, हाम्रो तर्फबाट उहाँलाई सम्झाउने बुझाउने हामीले ओरिएन्टेसन गर्ने सेवा चाहिँ उहाँहरूलाई प्रदान गर्दछौँ। तत्पश्चात चाहिँ उद्योग सञ्चालनमा आइसक्यो भने फलाना उद्योगलाई यस्तो सेवा अथवा यस्तो थप सहुलियत भन्ने त अहिले केही छैन। त्यस्तो हाम्रो एउटा वार्षिक कार्यक्रम रहन्छ, प्रविधि हस्तान्तरण भन्ने एउटा कार्यक्रम छ, जसको गत साल चाहिँ यो जिल्लाको लागि 3,00,000 पुँजी अर्थात् 3,00,000 रुपियाँ चाहिँ त्यो प्रविधि हस्तान्तरणमा आएको थियो। हामीले सूचना प्रकाशित गरी त्यसमा परेका निवेदनहरू अनुसार चाहिँ उहाँहरूलाई त्यो प्रविधि हस्तान्तरण गरेका छौँ। त्यसमा 80% उहाँले खोजेको प्रविधिको 80% नेपाल सरकारको रकम अर्थात् घरेलु तथा साना उद्योग कार्यालय मार्फत जान्छ र 20% स्वयं उद्यमी आफूले त्यो जुटाउनु पर्ने हुन्छ। यो प्रोसेसबाट पनि उहाँहरू हामीबाट सेवा थप सुविधा प्राप्त गर्न सक्नुहुन्छ।
बाहिरबाट जो उत्पादित भएका सामानहरू हुन्छ नि, जस्तै हार्डवेयरका सामानहरू भएको पसल पनि यहाँ दर्ता गर्नुपर्छ कि पर्दैन?
त्यो वाणिज्य अन्तर्गत आउँछ। जसरी नेपाल सरकारको अहिले वर्तमान अवस्थामा देशभरिका 17 घरेलु तथा साना उद्योग कार्यालयहरूले वाणिज्य कार्यालयको पनि भूमिका निभाइरहेछन्, अर्थात् हामी वाणिज्य कार्यालयको पनि हामी बिडो थामेका छौँ र देशका 5 जिल्लाहरूमा चाहिँ वाणिज्य कार्यालयको आफ्नो कार्यालयहरू स्थापना भएका छन्। त्यो व्यापार व्यवसाय मात्रसित सम्बन्धित कामहरू 5 जसो सुदूरपश्चिमको लागि धनगढीमा चाहिँ वाणिज्य कार्यालय छ, कैलालीको हकमा चाहिँ त्यहाँ वाणिज्य कार्यालयमा दर्ता हुन्छ, तर हाम्रो कञ्चनपुरको हकमा चाहिँ हामीले वाणिज्य भनेर हामीले नै दर्ता गर्दछौँ, तर त्यो उद्योगतिर नआइकन वाणिज्यमा आउँछ। त्यही भएर जुनसुकै व्यक्तिले पनि चाहे जस्तो सुकै व्यापार व्यवसाय गरोस् त्यो चाहिँ नेपाल सरकारको तोकेको प्रावधान अनुसार दर्ता गर्नुपर्ने उसको दायित्व रहन्छ।
कतिपय अवस्थामा अवैध रूपमा पनि यस्ता उद्योगहरू सञ्चालन भइराखेका छन्, त्यस्ता उद्योगलाई तपाईँहरूले कारवाहीको दायरामा ल्याउनुहुन्छ कि हुँदैन?
हामीलाई सूचना प्राप्त भएसम्म र हामी सूचना प्राप्त हामी आफै पनि आफ्नो स्रोतबाट हामी गर्ने हर हमेसा तयारीमा रहन्छौँ र हामीले समय समयमा विभिन्न एफएम पत्र पत्रिकाहरूमा चाहिँ उद्योग स्थापना गरेर मात्र व्यवसाय गर्नुहोस्, व्यवसाय दर्ता गराएर मात्र व्यापार व्यवसाय गर्नुहोस् भनेर त्यो सूचना प्रकाशित पनि गरेका छौँ। यो यहाँहरूलाई पनि अवगत होला र हामीलाई जानकारी प्राप्त भयो कुनै पनि ठाउँबाट हामीलाई त्यो स्रोत हामीले पायौँ भने हामी प्रचलित ऐन कानुन बमोजिम जे जस्तो कारवाही गरिन्छ त्यसमा चाहिँ कटिबद्ध रहन्छौँ।
उद्योगलाई नवीकरण गर्नको लागि कति टाइम पर्खनुपर्छ?
जुनसुकै पनि उद्योग अथवा वाणिज्य फर्महरूको नवीकरण अवधि 2 रहन्छ र साझेदारी फर्मको हकमा प्रत्येक वर्ष नवीकरण हुन्छ, अर्थात् अषाढ मसान्त पश्चात प्रत्येक साझेदारी फर्महरूले नवीकरण गर्नुपर्ने हुन्छ र उद्योग र वाणिज्य फर्महरूले चाहिँ प्रत्येक 2 वर्षमा नवीकरण गर्नुपर्छ। अब समय सीमा अथवा कति पर्खनुपर्छ भन्ने सम्बन्धमा मलाई लाग्छ हाम्रो कञ्चनपुर जिल्लामा हामीले प्रदान गरिरहेको सेवा चाहिँ द्रुत गतिमा नै होला जस्तो मलाई लाग्छ। हुन त त्यो यहाँहरूले आकलन गर्ने कुरो हो, हाम्रा सेवा प्रदायीहरूले छुट्याउने कुरो हो, तैपनि म दावी साथ के भन्न सक्छु भने अहिले हाम्रो नेपाल सरकारबाट प्रदान भइरहेका सेवा दिइरहेका कार्यालयहरू जे जति छन् ती कार्यालयहरूको तुलनामा हामी निश्चय नै पछाडि छैनौँ होला, चाहे हामी एकदमै टप लिस्ट अगाडि नरहौँला तर पछाडि हामी छैनौँ जस्तो मलाई लाग्छ। हामी कहाँ कुनै पनि सेवा प्रदायी प्रवेश गरेको कार्यालय हाताभित्र प्रवेश गर्यो भने यदि भिडभाड छ भने 1-1.5 घन्टा त्यसले पर्खनु पर्ला, नभए आधा घन्टाभन्दा बढी पर्खन्छ जस्तो मलाई लाग्दैन।
यो नवीकरण गर्दाखेरि कति खर्च लाग्ने गर्छ?
त्यो पुँजी हजुरहरूको फर्म दर्ता गर्दा चाहिँ पुँजी खुलाइएको हुन्छ, त्यो पुँजी खुलाइए अनुसार चाहिँ हाम्रो फर्म खर्च लाग्छ, अर्थात् जस्तो पुँजी कति छ त्यसको अब कुल पुँजी 1,00,000, 2,00,000, 4,00,000, 5,00,000, 10,00,000 भनौँ न, अब त्यस्तै गरी 1,00,000 छ भने 1,100 रुपियाँ, त्यसै गरी यो 3 लाखसम्म छ भने 3100 रुपियाँ यसको दर्ता दस्तुर रहन्छ। अब नवीकरण गर्दाको अवस्थामा चाहिँ जस्तो 1 लाख पुँजी छ भने त्यसको 600 रुपियाँ, 3 लाख पुँजी छ भने त्यसको 1000 रुपियाँ, 5 लाख पुँजी छ भने त्यसको 1600 रुपियाँ, यो यस प्रकारले चाहिँ अगाडि बढ्दै जान्छ। हजुरको दर्ता दस्तुर र नवीकरण दस्तुर अलग हो, नवीकरणको अवधि चाहिँ 2 वर्ष रहन्छ।
जस्तै होइन अवैध रूपमा सञ्चालनमा रहेका जो उद्योगहरू छन् नि, अहिलेसम्म कतिवटा उद्योगहरूलाई तपाईँले कारवाही गरिसक्नु भएको छ?
हामीसँग अहिलेसम्म हामीले त्यस्तो अब उद्योगको कारवाही गरेको अवस्था चाहिँ छैन। मलाई लाग्छ हामी कहाँ त्यस्तो अहिलेसम्म उजुरी आयो अवस्था पनि होइन। होइन अब अलिकति गत वर्षसम्म चाहिँ केही भुसेभट्टाहरू इजाजत नलिकन चालु अवस्थामा थिए र कानुनी प्रावधान अनुसार पनि त्यतिखेर उहाँहरूलाई चाहिँ दर्ता गर्न सक्ने अवस्था पनि थिएन। अहिले नेपाल सरकारबाट एउटा मापदण्ड तयार गरेर भुसेभट्टाहरू पनि दर्ता भएका छन्। रियो जिल्लामा अहिले करिब करिब 40 वटा भुसेभट्टाहरू दर्ता भएका छन्। अब ती दर्ता भइसकेको अवस्थामा अब त्यो समस्या पनि रहेन। अहिलेसम्म कसैले उद्योग दर्ता नगरिकन चलायो भने त्यस्तो गुनासो पनि आएको छैन। यदि न्यायहरूलाई पनि कुनै ठाउँबाट त्यस्तो गुनासो प्राप्त हुन्छन् भने न्यायहरूले अवश्य नै हामीलाई त्यो सम्झाउनुहुनेछ र हामी सक्दो प्रयास गरी त्यो नियन्त्रण गर्छौँ।
कहीँ कतैबाट उजुरी आयो भने सबैभन्दा पहिला तपाईँहरूले उनीहरूलाई चेतावनी स्वरूप सम्झाउनुहुन्छ कि सिधै कारवाही गर्नुहुन्छ?
चेतावनी पनि एउटा कारवाहीकै अङ्ग हो भने हामीले सम्झाउनु पर्छ। कारवाही भन्नुको मतलब उसलाई चाहिँ आर्थिक दण्ड अथवा उसको उद्योग बन्द गर्नुपर्ने अवस्था मात्रै हो भने मान्ने पनि एउटा धेरै त्यस्तो गुनासोहरू हुन्छ। हामी सर्वप्रथम कुनै पनि उद्योग व्यवसाय गर्ने मान्छेलाई सजग गराउँछौँ, चेतावनी दिन्छौँ, उसलाई समय सीमा तोकिकन यतिभित्र तैँले यो मापदण्ड तयार पुरा गर्नुपर्छ भनेर उसलाई अवसर दिन्छौँ। त्यो भएन भने त्यो त्यसपछिको थप प्रक्रिया चाहिँ फेरि जटिल प्रक्रियामा जान सक्छ।
जस्तै घरेलु तथा साना उद्योग सञ्चालन गर्न चाहने सेवाग्राहीहरूलाई तपाईँ पहिला तालिम प्रदान गर्नुहुन्छ कि उहाँले सिधै अनुमति दिनुहुन्छ?
उद्योग स्थापना गर्न आउने मान्छेलाई हामीले तालिम दिने गरेका छैनौँ। तैपनि घरेलु तथा साना उद्योग कार्यालयले विभिन्न विषयहरूमा प्रत्येक वर्ष कार्यक्रम अनुसार चाहिँ तालिम प्रदान गरिराखेकै हुन्छ। जसो अब यो आर्थिक वर्षमा पनि हामीले घरेलु तथा साना उद्योग कार्यालयको नेपाल सरकारको कार्यक्रम मार्फत 209 जनालाई चाहिँ तालिममा प्रशिक्षण दिएका छौँ, उहाँलाई उद्यमी बनाएका छौँ। यो विषय चाहिँ फरक हुनसक्छ, कुनै केही विषयमा। त्यस्तो गत साल हामीलाई 150 जनाको टार्गेट थियो, 150 जनामध्ये हामीले 209 जनालाई चाहिँ तालिम दिएका छौँ। त्यही प्रकारले चाहिँ अब धेरै जसो उद्यमीहरू हामीले तालिम दिएका उद्यमीहरू पछि उद्योगी भएर आउनुहुन्छ र उहाँ चाहिँ कार्यक्रम गर्नुहुन्छ, र केही उद्योगीहरू चाहिँ अब तालिम नलिकन आफ्नो ज्ञान सिपको आधारमा स्वयं पनि दर्ता गर्नुहुन्छ र उहाँहरूलाई तालिमको आवश्यकता पर्छ, उहाँहरूले त्यस्तो खाँचो महसुस गर्नुहुन्छ, माग गर्नुहुन्छ भने उहाँहरूलाई चाहिँ तालिम लागि हामी सक्दो प्रयास गर्छौँ र त्यो उपलब्ध गराउँछौँ।
जस्तै उद्योग सञ्चालनका लागि बिमा गर्ने सिस्टम पनि छ कि?
त्यस्तो बिमाको हामी कहाँ छैन, त्यो बिमा कम्पनी कहाँ होला।
तर कतिपय अवस्थामा होइन, उद्योग सञ्चालन गर्दा गर्दै उद्योग चाहिँ बन्द हुने अवस्थामा पनि पुग्छन्, त्यस्ता उद्योगलाई फेरि तपाईँहरूले पुनः सञ्चालन गर्नको लागि फेरि सरकारको तर्फबाट के पहल गर्नुहुन्छ?
उद्योग सञ्चालन गर्दा गर्दै बन्द हुने अवस्था धेरै ठाउँमा रहन्छ, यो स्वाभाविक प्रक्रिया पनि हो मलाई जस्तो मलाई लाग्छ। हरेक क्षेत्रमा हरेक कुरोमा प्रतिस्पर्धा छ, जुनसुकै पनि क्षेत्र प्रतिस्पर्धाविहीन छ भन्ने जस्तो मलाई लाग्दैन। कुनै पनि ठाउँमा प्रतिस्पर्धा नभइकन त्यहाँ उद्योग सफल पनि हुन सक्दैन। त्यो प्रत्येकले आफ्नो खतरा मोलेकै हुन्छन् र यदि कसैको त्यस्तो बन्द गर्ने अवस्था आइपुग्यो भने अब हामी उसलाई उसले यदि निवेदन दिन्छ भने हामी त्यसलाई उद्योगलाई क्लोज पनि गरिदिन्छौँ र केही निश्चित समय पश्चात उसले खोल्न चाहन्छ भने हामी त्यसलाई खोल्ने सुविधा पनि रहन्छ। त्यो उसले दोबारा चाहिँ त्यो क्लोज गरिसकेपछि त्यो झन्झट बिहार्नु पर्दैन।
जस्तै प्राकृतिक विपत्ति आइपरेको बेला चाहिँ केही उद्योगमा क्षति भइराखेको हुन्छ नि, त्यस्ता उद्योगलाई चाहिँ तपाईँले सहयोग गर्नुहुन्छ नि त?
त्यो प्राकृतिक विपत्ति अथवा अन्य विपत्तिहरू भनौँ न, अब अरू विपत्तिहरू पनि आउन सक्छन्। अब त्यस्तो विपत्ति आइपरेको अवस्थामा चाहिँ हामीले सहयोग गर्न सक्ने अवस्था चाहिँ अहिलेसम्म त्यस्तो केही पनि छैन भन्दा पनि हुन्छ। हामी कहाँ त्यस्तो प्रावधानै छैन, नेपाल सरकारले त्यस्तो अब कुनै प्रकृति विशेषलाई कुनै ठाउँमा आफूले अब निर्णय गर्ला त्यो अलग ठाउँमा भयो, तर कानुनी हिसाबले यस्तो भएको उद्योगलाई चाहिँ यस्तो सुविधा दिने भन्ने चाहिँ अहिलेसम्म छैन, त्यो तयार भएको छैन मापदण्ड।
अहिलेसम्म तपाईँको यो घरेलु तथा साना उद्योग कार्यालयले कतिको राजस्व उठाउने गरेको छ?
हामीले विगत वर्षमा करिब 1 करोड भन्दा पनि माथि उठाएको थियौँ, विगतको भन्नाले गत आर्थिक वर्ष भने अघिल्लो आर्थिक वर्षमा। गत आर्थिक वर्षमा हामीले वाणिज्य र उद्योग दुईटै तर्फको गरी 82,32,650 रुपियाँ राजस्व उठाएका छौँ।
यो जुन तपाईँहरूले राजस्व उठाउनुहुन्छ नि, यो राजस्वबाट उठेको रकम आफ्नै कार्यालयको व्यवस्थापनको लागि खर्च गर्नुहुन्छ कि सिधै माथि पठाउनुहुन्छ?
मलाई लाग्छ हाम्रो घरेलु कार्यालयको मात्र नभइकन नेपाल सरकारले जे जति अन्य कार्यालयबाट पनि रकम उठाउँछन् त्यो चाहिँ अब नेपाल सरकारकै खातामा जान्छ। हामी कहाँ त्यस्तो त्यो राजस्वबाट छुट्याएर आफूले कार्यालय व्यवस्थापन गर्ने अथवा आफ्नो आवश्यकता अनुसार खर्च गर्ने सुविधा चाहिँ रहन्न।
अहिले यो तपाईँको यो घरेलु तथा साना उद्योग कार्यालयमा कतिजना कर्मचारी हुनुहुन्छ तपाईँहरू?
हामी 7 जना कार्यरत छौँ अहिले।
एक दिनमा कतिजनाहरू आउँछन् यहाँ कामको लागि?
अब ठिकै यतिजना भने त अब भन्न सकिने अवस्था भएन, तैपनि मलाई लाग्छ हामी दिनमा चाहिँ करिब करिब 100 जना भन्दा बढी सेवा प्रदायीसँग व्यस्त रहन्छौँ जस्तो मलाई लाग्छ।
उहाँहरूलाई तपाईँले जुन सेवा प्रदाय गरिराख्नु भएको छ, सेवा प्रदान गरिराख्नु भएको छ, सिस्टम के छ, कसरी उहाँहरूलाई या टोकन सिस्टम या चाहिँ कसरी उहाँहरूलाई तपाईँले तपाईँहरू सेवा दिइराख्नु भएको छ?
हामी कार्यालयमा प्रवेश गरिसकेपछि उहाँहरूले आफ्नो समस्या अथवा आफ्नो कुरो राख्नुहुन्छ, त्यस पश्चात उहाँहरूको अब सबैको अब तत्कालै दर्ता गर्ने अथवा नवीकरण गर्ने नहुनु पनि सक्छ, कुनै केही सोध्नको लागि कुनै केही बुझ्नको लागि आउनुहुन्छ, त्यो अनुसार अब उहाँहरू आफ्नो कुरो थाहा पायो भने अब धेरैजसा जसो अब दर्ताको सम्बन्धमा उद्योग नवीकरणको सम्बन्धमा अरू कागजातको सम्बन्धमा जे जस्तो प्रक्रिया छ त्यो बुझ्नुहुन्छ जानुहुन्छ। हामीले हाम्रो नागरिक बडापत्रमा पनि त्यो कुरा उल्लेख गरिदिएका छौँ, अनि लाग्ने राजस्वको सम्बन्धमा पनि हामीसँग सोध्नुहुन्छ, अनि हामीले आफ्नो कार्यालयमा बडापत्रै भन्दा ठुलो अक्षरमा त्यो पनि खुलाइदिएका छौँ। तत्पश्चात जो नवीकरणको लागि आउनुहुन्छ, जो दर्ताको लागि आउनुहुन्छ, उहाँहरूले आफ्नो फाइल जम्मा गर्नुहुन्छ, त्यो फाइल जम्मा गरिसकेपछि हाम्रो कार्यालयका सहयोगी साथीहरूले फाइल डकुमेन्ट खोज्न तयार गर्ने लगायतको कामहरू सञ्चालन गर्छन्।
टाढाको सेवाग्राहीलाई प्राथमिकता दिनुहुन्छ कि नजिकका या अपाङ्ग कस्तालाई?
हामीले सकेसम्म टाढाको अपाङ्ग वृद्ध महिलाहरूलाई प्राथमिकता दिइराखेकै अवस्था हो, तर कहिलेकाहीँ यो प्राथमिकता दिँदा पनि अलि अप्ठ्यारो पनि पर्ने रहेछ, त्यो हामीले मोलेका पनि छौँ। अब कहिलेकाहीँ अब कुनै नजिकको साथीहरूले झगडा गर्नु पनि तम्सनुहुन्छ, म चाहिँ अब अघि 1 घन्टादेखि बिराएको, उहाँ चाहिँ त्रिभुवन बस्तीबाट आयो के भयो, बेलहरीबाट आयो के भयो, उहाँ त अहिले आधा घन्टा मात्रै भएको छ, मैले बढी चाँडो पाउनु पर्यो, चाँडो पाउनेले चाँडो सर्भिस पाउनु पर्यो, पछि आउनेले पछि पाउनु पर्यो भन्ने गुनासो पनि राख्नुहुन्छ। त्यही भएर व्यवहारिकता अनुसार चाहिँ हामीले प्राथमिकता त दिइराखेकै अवस्था हो। अपाङ्गको सम्बन्धमा चाहिँ अपाङ्गको हकमा चाहिँ त्यस्तो अब हाम्रो सेवा लिने साथीहरू पनि अब त्यस्तो गुनासो त्यति गर्दैनन्, अपाङ्गहरूलाई चाहिँ उहाँहरूले छुट दिएकै अवस्था छ भन्नुपर्छ। अरू अरू सेवाग्राहीको हकमा चाहिँ हामीले प्राथमिकता दिँदा दिँदै पनि कहिलेकाहीँ नहुन सक्ने अवस्था पनि आउँछ।
तपाईँको यस कार्यालयबाट सेवा लिन आइराखेका जो सेवाग्राहीहरू छन् उनीहरूलाई चाहिँ तपाईँहरूकै यहाँको कर्मचारीहरूले काम गर्दा गर्दै बाइचान्स कमिसन दिएपछि फटाफट काम गर्ने, नदिएपछि आलताल गर्ने, त्यस्तो भयो भने तपाईँ कारवाहीको दायरामा ल्याउनुहुन्छ कि त्यस्ता कर्मचारीहरूलाई?
त्यो कमिसन दिएपछि चाँडो काम गर्ने, नदिएपछि नगर्ने भन्ने अहिलेसम्म म कहाँ गुनासो आएको छैन। मलाई लाग्छ त्यो घरेलु कार्यालयको मात्र नभएर नेपाल सरकारको जुनसुकै अड्डामा पनि यदि त्यो गुनासो कुनै सेवाग्राहीले कार्यालय प्रमुख कहाँ लिएर जानुहुन्छ भने त्यो सही ठहरिन्छ, उहाँले भनेको दाबी चाहिँ ठिक रहेछ भने हामी त्यसलाई चाहिँ प्रचलित कानुनअनुसार हुने सजायको लागि उहाँलाई दण्डित गर्नलाई पछि पर्दैनौँ।
कार्यक्रमको अन्तमा चाहिँ केही भन्नु छ तपाईँको?
यहाँहरूले आज कार्यक्रम मार्फत हाम्रो जिल्लाका उद्यमी व्यवसायी साथीहरूसँग मेरो कुरा पुर्याउने जुन सहयोग गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद छ, र म सेवा लिन चाहने हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई पनि एउटा अनुरोध के गर्न चाहन्छु भने सर्वप्रथम हामीले के सेवा लिन चाहेको हो त्यसको लागि के कति कागजातहरू कस्तो कागजातहरू आवश्यकता पर्दछन् के कति दस्तुर लाग्दछ त्यो बुझ्ने प्रयास गरिदियो भने हाम्रो आधा काम सुल्टिन्छ जस्तो मलाई लाग्छ। यहाँहरूले धेरै त्यस्तो कष्ट केही गर्नु पर्दैन। यदि यहाँहरू यही स्थानीय निवासी हुनुहुन्छ भने हामीले कार्यालयमा ठुल्ठुलो अक्षरमा हाम्रो सबै प्रोसेसहरू लेखेर राखेका छौँ, स्वयं आएर पनि हेर्न सक्नुहुन्छ। टाढाको मित्रहरू हुनुहुन्छ भने हाम्रो कार्यालयको फोन नम्बर 521307 उहाँहरूले फोन गरी कुन प्रोसेसको लागि के प्रक्रिया छ हामीलाई के कागजहरू चाहिन्छ कति दस्तुर लाग्दछ त्यो बुझेर आयो भने हामीलाई चाहिँ धेरै सजिलो हुन्छ। कहिलेकाहीँ हामीले मन दुखाएर पनि उहाँहरूलाई फिर्ता पठाउनु पर्ने अवस्था हुन्छ। जस्तो मानव बेलौरीबाट अथवा त्यस्तै त्यस्तै अब टाढाबाट यहाँहरू आउनुहुन्छ, हामी कहाँ आइपुग्दा कागजातहरू आउँदैन पुग्दैन अथवा हामीले चाहिने डकुमेन्टहरू समावेश हुन्न, अनि उहाँहरूलाई फिर्ता पठाउँदाखेरि उहाँ चाहिँ मन दुखाउनुहुन्छ, हामी त यति टाढाबाट आएको एक दिन खर्च भएको 1000 रुपियाँ टिकट लागेको भन्ने गुनासो गर्नुहुन्छ। हामी अब उहाँहरूलाई क्षमा मागी नमस्कार गर्नु बाहेक अन्य सहयोगको लागि त्यतिखेर असमर्थ रहन्छौँ। त्यसकारण यहाँ मित्रहरूबाट पनि सञ्चारकर्मी मित्रहरूबाट पनि यो कुरालाई चाहिँ उजगार गरेर जुनसुकै सेवा लिन चाहने सेवा प्रदायीहरूले हाम्रो के सुविधा लिन चाहने हो र त्यसको लागि के डकुमेन्ट चाहिन्छ त्यो बुझेर यहाँहरू प्रवेश गर्नुहुन्छ भने हामीलाई धेरै धेरै सजिलो हुन्छ र हामी आफ्नो सेवा एकदमै प्रभावकारिता साथ यहाँलाई प्रदान गर्न सक्दछौँ।
हस् त सर, आफ्नो अमूल्य समय दिएर पनि आफ्ना भनाइहरू हाम्रो कार्यक्रममा राखिदिनु भयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ सर।
मेरो तर्फबाट पनि यहाँलाई धन्यवाद छ।
यिनै जानकारीका साथै रेडियो कार्यक्रम जवाफदेहिताबाट विदा माग्ने बेला भएको छ। फेरि अर्को दिन अर्को विषयमा कार्यक्रम जवाफदेहिता लिएर उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि कार्यक्रमबाट कार्यक्रम समयजनमा साथ दिने विष्णु अवस्थी, दानसिंह डगौरासँगै म सुरेन्द्र पालपाले पनि विदा माग्छु। नमस्कार।